नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको काठमाण्डुमा गोलीहानी हत्या, हत्यामा संलग्न रहेको आरोपमा 3 जना पक्राउ, पिस्तोल र गोली बरामद भएको प्रहरीको दावी।
संघीय संरचना अनुसार केन्द्रमा 15 मन्त्रालय राख्न प्रस्ताव, प्रदेशको अस्थायी राजधानी पनि तोकियो।
कांग्रेस नेतृत्वको सरकार र गठबन्धनमा सहभागी हुने राप्रपाको निर्णय, एमाले र माओवादी सम्मिलित गठबन्धनले भोलिसम्ममा क्षेत्रको भागबण्डा सक्ने।
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचर्ड थालर लाई प्रदान गरिने, अर्थशास्त्र र मनोविज्ञान बीचको अन्तरलाई जोड्न योगदान गरेको भनाए।
र अखिल नेपाल फुटबल संघ एन्फाको विधान संशोधन, फुटबलमा लागेको जो कोही पनि कार्य समितिमा जान सक्ने।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसओ 9001:2015 सर्टिफाइड, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 0556-527-982,
मोबाइल 98550-63-794, 98550-50-860।
विगत 19 वर्षदेखि चीनका उच्चस्तरीय विश्वविद्यालयहरूमा एमबीबीएस अध्ययनका लागि परामर्श गर्दै आएकोमा आगामी अक्टोबर सेसनमा एमबीबीएस पढ्नका लागि ग्वाङजो मेडिकल युनिभर्सिटी र कुनमिङ मेडिकल युनिभर्सिटीमा सीमित सीटका लागि भर्ना लिइरहेको हुँदा इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विशेषताहरू:
विश्वस्तरका सरकारी विश्वविद्यालयहरू,
अंग्रेजी माध्यममा पढाइ हुने,
एमडी एमएस का लागि सोही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको अवसर,
उत्पादक डाक्टरहरू नेपालका प्रमुख अस्पतालहरू सहित यूएसए र यूकेमा पनि कार्यरत,
चीनका सस्ता भन्दा पनि स्तरीय मेडिकल युनिभर्सिटीमा भर्ना भए आफ्नो भविष्य उज्जवल बनाउनुहोस्।
थप जानकारीका लागि एजुकेशन नेटवर्क प्रणाली ज्ञानेश्वर काठमाडौँ,
फोन 01-44-15-234, 98-5-11-49-240।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको काठमाण्डुमा गोलीहानी हत्या भएको छ। काठमाण्डुको मीन भवन खरिबोट नजिकै मोटरसाइकलमा आएका 2 जनाले उहाँलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ। पेट र छातीमा गोली लागेका उहाँको उपचारका क्रममा सिभिल अस्पतालमा ज्यान गएको हो। हत्याराले गौचन चढ़ेको गाड़ीका चालक अघिको सीसामा ढुंगाले हानेका थिए। गाड़ी रोकिएपछि उनीहरूले गाड़ीको अगाडिबाट गोली हानेका थिए। गाड़ीको सिसामा पोवाल पारेर भित्र छिरेका 2 गोली गौचनको छाती र पेटमा लागेका थिए। काठमाडौँका एक प्रहरी अधिकृतलाई पत्ता नलागेको नम्बरबाट फोन गर्दै मनोज पुन समूहले हत्याको जिम्मेवारी लिएको छ। मनोज पुन समूहले गएको वर्ष युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोलीहानी हत्या गरेको थियो। पुनले भारतमा बस्दै नेपालमा आपराधिक क्रियाकलाप गर्दै आएका छन्।
यसैबीच निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेको साथबाट पिस्तोल र 3 राउण्ड गोली समेत बरामद गरिएको काठमाडौँका प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले जानकारी दिनुभयो। हत्यारालाई नपक्रेसम्म सब नबुझ्ने भन्दै आन्दोलनमा उत्रिएका गौचनका आफन्त र निर्माण व्यवसायीलाई आन्दोलन फिर्ता लिन आग्रह गर्दै धानुकले 3 जना पक्राउ परेको दावी गर्नुभएको हो। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिकाका दिलीप लामा, छिरिङ तामाङ र सञ्जय तामाङ छन्। उनीहरू गौचनको हत्यामा संलग्न रहे नरहेको पुष्टि भने भइसकेको छैन।
प्रहरीले व्यवसायीको हत्याको योजनासहित नेपाल आएका 2 भारतीय बन्दुकी अर्थात शार्प सुटर पक्राउ गरेर सार्वजनिक गरेको दिन आज गौचनको हत्या भएको हो। प्रहरीको आतंकवाद हेर्ने विशेष ब्यूरोले भारत रक्सौलका दीपक कुमार श्रीवास्तव र रंजन कुमार यादवलाई अस्ति शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको थियो। उनीहरू भारतीय प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेको नेपाल प्रहरीले जनाएको छ। उनीहरू नेपाल आउनुको पछाडि कसैको हत्या योजना भएको हुन सक्ने प्रहरीको अनुमान छ। शार्प शूटर नेपाल प्रवेश गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी आयुक्त आईजी जयबहादुर चन्दले जानकारी दिनुभयो। पक्राउ परेका उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
संघीय संरचना अनुसार केन्द्रमा 15 मन्त्रालय राख्न प्रस्ताव गरिएको छ। सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले केन्द्रमा 15 र प्रदेशमा 7 मन्त्रालय रहने गरी प्रस्तावसहित खाका तयार पारेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवहरी नेउपानेले जानकारी दिनुभयो। संविधानमा भने केन्द्रीय मन्त्री परिषद 25 सदस्य भन्दा धेरै नहुने व्यवस्था छ। यस्तै समितिले अस्थायी प्रदेशको राजधानी पनि तोकेको छ। भौतिक संरचना, ऐतिहासिक महत्व, सुरक्षाको अवस्था र भौगोलिक केन्द्रका लागि आवश्यक पर्ने मापदण्डका आधारमा 7 प्रदेशका प्रदेश राजधानी समेत प्रस्ताव गरिएको हो। समितिको प्रतिवेदन अनुसार प्रदेश नम्बर 1 को विराटनगर, धनकुटा वा इटहरी, प्रदेश नम्बर 2 को जनकपुर, प्रदेश नम्बर 3 को बनेपा, दुलीखेल काठमाडौँ वा हेटौँडा, प्रदेश नम्बर 4 को पोखरा, प्रदेश नम्बर 5 को दाङ वा बुटवल, प्रदेश नम्बर 6 को सुर्खेत र प्रदेश नम्बर 7 को दिपायल वा धनगढ़ीलाई अस्थायी राजधानी तोकिएको छ। तोकिएका प्रदेश राजधानी अस्थायी हुने र प्रदेशसभापछि स्थायी बनाइनेछ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारमा जाने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा राप्रपाका अध्यक्ष कमल थापालाई उप प्रधानमन्त्री तथा गृहमन्त्री दिन तयार हुनुभएको छ। राप्रपाले अरू थप 3 मन्त्रालय पनि मागेको छ। थापाले उप प्रधानमन्त्रीसहित गृह मन्त्रालय पाउने सहमति भए पनि अरू मन्त्रीले कुन कुन मन्त्रालय पाउने भन्नेबारे टुङ्गो नलागेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो। राप्रपाले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी भएर मंगिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लड्ने सहमति पनि भइसकेको छ। आफूहरूले प्रतिनिधि सभामा 15 ठाउँ र प्रदेशसभामा 30 सीट मागेको र यसमा पनि सहमति हुन बाँकी रहेको श्रेष्ठले जानकारी दिनुभयो। राप्रपा सरकारमा आउने भएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरूलाई हटाउने योजना बनाउनु भएको छ। बिहान बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पनि अध्यक्ष थापाले आफूहरू सरकारमा जाने निश्चित भएको जानकारी दिनुभएको थियो।
चुनावी तालमेल गर्ने र पार्टी एकता गर्ने सहमति गरेका नेकपा एमाले र माओवादी केन्द्रले बाँडफाँड गरिने निर्वाचन क्षेत्र भोलिसम्म टुंग्याउने भएका छन्। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले कुन क्षेत्रमा कुन पार्टीले उम्मेद्वार उठाउने भन्ने निर्णय भोलिसम्ममा गर्ने जनाएको छ। यस्तै बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने कल्पना समेत नगर्न नेपाली कांग्रेस र सरकारलाई आग्रह गर्नुभएको छ। चुनाव सार्न राजनीति कानूनी र नैतिक रूपले नमिल्ने ओलीको भनाई छ।
चुनाव नगराउने कुनै प्रावधान छैन, चुनाव गराउने बाहेक अरूको बाटो छैन। संवैधानिक कानूनी राजनीतिक नैतिक कुनै पनि हिसाबले चुनाव नगराउन मिल्दैन। यो सरकार अब काम चलाऊ, बिल्कुल काम चलाऊ, जसको काम चुनाव गराउने अर्को कामै छैन। मन्त्रीहरू चेन्ज गर्न आचार संहिता लागिसकेपछि मन्त्रीहरू चेन्ज फेन्ज गर्न पाइँदैन। अगाडिको नजिरमा निर्वाचन आयोगले त्यस सम्बन्धमा 2 पत्र लेखेर सच्याउ भनिसकेका छ।
एमाले माओवादी र नयाँ शक्तिले मंगिरमा हुने चुनावमा तालमेल र त्यसपछि पार्टी एकता गर्ने भन्दै पार्टी एकता समन्वय समिति र कार्यदल बनाएर छलफल अघि बढ़ाइरहेका छन्। एमाले वाम गठबन्धन र कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाए पनि सीट बाँडफाँडमा समस्या परेको सम्बन्धी रिपोर्ट केही बेरमा प्रस्तुत गर्नेछौं।
प्रहरी नायब महानिरीक्षक डीआईजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ। सिलवालको राजीनामा गएको शुक्रबारको मिति राखेर स्वीकृत भएको हो। आफूलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि उहाँले भदौ 28 गते राजीनामा दिनुभएको थियो। सिलवालले बुझाएको राजीनामा पत्र प्रहरी प्रधान कार्यालयले असोज 1 गते गृह मन्त्रालयमा पठाएको थियो। गृहमा आइपुगेको राजीनामा पत्र गृहमन्त्री जनार्दन शर्माले शुक्रबारको मितिमा स्वीकृत गर्नुभएको हो। सिलवाल गत शुक्रबार मा प्रवेश गर्दासम्म उहाँको राजीनामा स्वीकृत भएको थिएन। राजीनामा स्वीकृत भएसँगै उहाँको प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बन्न बाटो खुला भएको छ। सिलवाल ललितपुर क्षेत्र नम्बर 1 प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षमा सिफारिशमा पर्नु भएको छ।
सर्वोच्च अदालतले साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्र प्रसाद शर्मालाई पदबाट हटाउनुको कारण माग गरेको छ। सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको इजलासले शर्मालाई हटाउनुको कारण पेश गर्न शिक्षा मन्त्रालयका नाममा आदेश दिएको हो। अनियमितता गरेको आरोपमा शिक्षा मन्त्रालयले शर्मालाई असोज 8 गते बर्खास्त गरेको थियो। आफूलाई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै शर्माले पुनर्वहालीको माग राखी आइतबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। अन्तरिम आदेश जारी गर्ने बारेमा छलफल गर्न सर्वोच्चले वादी शर्मा र प्रतिवादी शिक्षा मन्त्रालय सहितलाई बोलाएको छ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन 2066 संशोधन हुने भएको छ। मन्त्री परिषदको आजको बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन संशोधन गर्ने प्रस्ताव स्वीकृत गरेको हो। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको व्यवस्था हुनुपर्ने भन्दै डाक्टरले गरेको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित भएपछि सरकारले ऐन संशोधन गर्ने प्रतिबद्धता जनाएको थियो। त्यसै अनुरूप ऐन संशोधनका लागि स्वास्थ्य मन्त्रालयको प्रस्ताव मन्त्री परिषदले स्वीकृत गरेको हो। यस्तै सातवटै प्रदेशमा राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्रको शाखा खोल्ने तथा हरेक वर्ष असार 20 गते प्राकृतिक चिकित्सा दिवस मनाउने निर्णय पनि मन्त्री परिषदले गरेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराई दाङ, फोन नम्बर 082562601, 98578935990, 98578935984।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको प्रवेश परीक्षाको फर्म भर्ने म्याद थप गरिएको सम्बन्धी सूचना।
यस कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुर चितवनमा यसै शैक्षिक सत्र 74-75 बीबीएससी एन्ड एएस र बीएससी फिसरिजमा विद्यार्थी भर्नाको लागि पूर्व प्रकाशित सूचना अनुसार विशेष कारणवश आवेदन फारम भर्ने म्याद तथा प्रवेश परीक्षाको मिति परिवर्तन गरिएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
आवेदन दिने अन्तिम मिति यही असोज 24 गते, इन्ट्रान्स एक्जाम यही कार्तिक 11 गते दिनको 11 बजे।
थप जानकारीको लागि विश्वविद्यालयको वेबसाइट www.afu.edu.np मा हेर्नुहोला।
दिन सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई, टीयू, केयू, पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू, विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत
24 घण्टा सेवाका लागि स्पीड इन्टरनेशनल प्राली पुतली सड़क काठमाडौँ।
फोन 01-44-45-712 44-45-713।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको काठमाडौँमा गोलीहानी हत्या, हत्यामा संलग्न रहेको आरोपमा 3 जना पक्राउ, संघीय संरचना अनुसार केन्द्रमा 15 मन्त्रालय राख्न प्रस्ताव, कांग्रेस नेतृत्वको सरकार र गठबन्धनमा सहभागी हुने राप्रपाको निर्णय लगायतका खबर प्रस्तुत
गर्यौं। मंगसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका लागि वाम र लोकतान्त्रिक गठबन्धनले सीट बाँडफाँडका लागि छलफल तीव्र बनाएका छन्। दुवै गठबन्धनलाई सीट बाँडफाँडको टुंगो लगाउन निकै सकस परेको छ। वाम गठबन्धनमा सीट बाँडफाँडको नजिक पुगे पनि लोकतान्त्रिक गठबन्धनमा भने विवाद कायमै छ। प्रकाश ढकालको रिपोर्ट।
प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा तालमेल हुँदै पार्टी नै एकीकरण गर्ने उद्देश्यसहित अघि बढ़ेको वामपन्थी गठबन्धनले सीट बाँडफाँडको काम अन्तिम चरणमा पुर्याएको छ। अन्य दल र व्यक्तिलाई दिएर बाँकी रहेको स्थानमा 60 र 40% दरले उम्मेद्वार चयन गर्ने सहमति गरेका एमाले माओवादी केन्द्रले कार्यदल मार्फत कुन क्षेत्रमा कुन दलको उम्मेद्वार उठाउने हो त्यसको लगभग छिनोफानो गरेका छन्। निर्वाचन क्षेत्र छनौट कार्यदल र चुनावी घोषणा पत्र निर्माण कार्यदलले लगभग काम सकिएको जानकारी शीर्ष नेताहरूलाई गराएका छन्। कार्यदलले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार प्रतिनिधि सभाको 165 क्षेत्रमा एमालेलाई 95 र माओवादी केन्द्रलाई 58 सीट हाराहारी हुने गरी बाँडफाँड गरिएको छ। नयाँ शक्ति र एमालेको चुनाव चिन्ह लिएर उठ्ने बताएका हृदय त्रिपाठी लगायतका नेतालाई छुट्याएर दुई दलले सीट निर्धारण गरेका हुन्। स्रोतका अनुसार प्रतिनिधि सभाका लागि माओवादीले 1 नम्बर प्रदेशमा 5, 2 नम्बर प्रदेशमा 16, 3 नम्बर प्रदेशमा 13, 4 नम्बरमा 5, 5 नम्बर प्रदेशमा 8 प्रतिनिधि सभाको क्षेत्र पाउनेछन्। त्यस्तै 6 नम्बर प्रदेशमा 6 र 7 नम्बर प्रदेशमा 6 सीट माओवादीले दावी गरेको छ। प्रदेशका लागि पनि यही अनुपातमा सीट बाँडिने नेताहरूले बताएका छन्। एमाले नेता वामदेव गौतम बाँडफाँड अन्तिम चरणमा पुगेकाले भोलिसम्म औपचारिक निर्णय हुने बताउनुहुन्छ।
त्यसमा चाहिँ हामी प्रवेश गरेका छौँ, सबै कुरो टुङ्गिएको छैन, हामी सबै तयारीमै छौँ। भोलि बेलुकासम्म सम्भवतः केही तस्विर आउन सक्छ।
राप्रपा नेपालले प्रतिनिधि सभामा 7 र प्रदेशसभामा 30 सीट लिने गरी शेरबहादुर देउवा नेतृत्वको सरकारमा र कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने निर्णयमा पुगेको छ। तर बाँकी दलहरूबीच सीट बाँडफाँडको कुरा मिल्न सकेको छैन। आपसमा तालमेल गर्ने घोषणा गरेका राजपा र संघीय समाजवादी फोरमले तराईका 22 जिल्लाका 76 निर्वाचन क्षेत्रमध्ये 55 सीट मागेपछि कांग्रेसलाई असजिलो परेको छ। राजपा र संघीय समाजवादी फोरमले तराई मधेसमा राजमार्ग आसपासका क्षेत्र कांग्रेसलाई लिन र दक्षिणी भेग आफूहरूलाई दिनुपर्ने माग अघि सारेका छन्। कांग्रेस र माओवादी बलियो भएको राजमार्ग क्षेत्रमा आफूलाई सीमित गर्ने दुई मधेसी दलको प्रस्ताव कांग्रेसका लागि निल्नु नओकल्नु भएको छ। यस्तो अवस्थामा छलफल कसरी अगाडि बढ़िरहेको छ त कांग्रेस नेता रमेश लेखक?
अब माग्दाखेरि त अब अलि बढी माग्ने, त्यसपछि छलफल गरेर अलिक घट्ने, समझदारीमा आउने भनेको त यो त चाहिँ त स्वाभाविक प्रक्रिया हो।
लोकतान्त्रिक गठबन्धनको पक्षमा उभिएको विजय गच्छेदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिक कांग्रेसमा विलय हुने भनिए पनि सफल भइसकेको छैन। कांग्रेसमा विलय नभए गच्छेदार नेतृत्वको दललाई कुन ठाउँमा कति सीट दिने भन्ने तनाव कांग्रेसलाई पर्नेछ। लोकतान्त्रिक गठबन्धन बनाउन तयार भएका दलहरूबीच सीट बाँडफाँडमा देखिएको गन्जागोलले गठबन्धन बनाउने प्रयास नै विफल हुने हो कि भन्ने आशंका पनि जन्मेको छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। सरकारले नेपाल स्टक एक्सचेन्ज नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउदलाई नियुक्त गरेको छ। आज बिहान बसेको मन्त्री परिषदको बैठकले छनौट समितिले सिफारिश गरेका 3 जना मध्येबाट साउदलाई 4 वर्षका लागि नेप्सेको महाप्रबन्धक बनाउने निर्णय गरेको हो। 3 महिना अघि सीताराम थपलियाको कार्यकाल सकिएपछि नेप्से नेतृत्वविहीन थियो।
जिल्ला अदालत काभ्रेका नायब सुब्बा राजेन्द्र खत्री सेवाग्राहीसँग 1,25,000 रूपियाँ घुस लिँदै गर्दा पक्राउ परेका छन्। गाड़ी दुर्घटनामा भएको अंगभंग मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेका बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई धुलिखेल बस पार्कबाट पक्राउ गरेको हो।
महोत्तरीमा डेंगू संक्रमितको संख्या बढ़ेसँगै सरकारी अस्पतालमा रोग परीक्षण गर्न किटको अभाव भएको छ। सरकारी अस्पतालमा किटको अभाव भएपछि बिरामीले निजी स्वास्थ्य संस्थामा महँगोमा परीक्षण गराउन बाध्य भएका छन्। आज 12 जनालाई परीक्षण गरिएकोमा 5 जनामा डेंगूको संक्रमण फेला परेको स्वास्थ्य कर्मीले बताएका छन्।
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूरा हुन 1 वर्ष ढिलो हुने भएको छ। 2074 साल पुसभित्र निर्माण सक्ने गरी 2071 माघ 1 गतेबाट निर्माण शुरू भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना ठेकेदार कम्पनीको लापरवाहीका कारण 1 वर्ष लम्बिने भएको हो। मुख्य ठेकेदार कम्पनी चीनको नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप र नेपाली स्थानीय ठेकेदार बीचको विवादले झण्डै 8 महिना विमानस्थल निर्माणको काम अवरूद्ध भएको थियो।
स्थलको स्तर उन्नतिका लागि अधिग्रहण भइरहेको जग्गाको 60% मुआवजा वितरण सकिएको छ। भदौ 12 गतेदेखि मुआवजा वितरण शुरू गरिएकोमा अहिलेसम्म 15 करोड़ रूपियाँ मुआवजा वितरण भइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। विमानस्थलको स्तर उन्नतिका लागि धावन मार्गदेखि पूर्वतिर घोडसुवा र खुटिया रोडको बीचमा रहेको 17 बिघा 3 कट्ठा 11 धुर जग्गा अधिग्रहण गरिएको हो।
वैदेशिक रोजगार विभागले उजुरी फर्सियोट गर्न म्यान पावर व्यवसायीलाई ताकेता गरे पनि व्यवसायीले अटेर गरेका छन्। विभागले गएको भदौ 15 गते 30 दिन भित्रमा आफू विरूद्ध परेका उजुरी टुंग्याउन वैदेशिक रोजगार व्यवसायीलाई पत्राचार गरे पनि म्याथ गुज्रिँदा पनि म्यान पावर व्यवसायीले उजुरी फर्सियोटमा सदारूकता देखाएका छैनन्।
धाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545, 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा संचालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरग पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
नमस्कार दाई।
नमस्कार भाइ।
अनि व्यवसाय कस्तो चल्दैछ त दाई?
व्यवसाय त राम्रो छ भाइ, तर दक्ष तथा लगनशील कामदार खोज्न कहाँ जाने होला?
चिन्ता नलिनुहोस् न दाई, तपाईँ हामी जस्ता अनौपचारिक क्षेत्रका व्यवसायको यस्तो समस्या समाधान गर्नका लागि अक्सफार्म र होमनेट नेपालको साझेदारीमा सहरी रोजगार सहायता केन्द्र सञ्चालन भएको छ नि, त्यही सम्पर्क गर्नुहोस् न।
सम्पर्क सहरी रोजगार सहायता केन्द्र, थापाथली, काठमाडौँ। फोन नम्बर 01-42-22-173। पैसा नलाग्ने नम्बर 1660-10-0019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। ताप्लेजुङको पाथिभरा क्षेत्रको भालुगौडे क्षेत्रमा भएको गाड़ी दुर्घटनामा मोरङ उर्लाबारीको एकै परिवारका दुईजनाको ज्यान गएको छ। दुर्घटनामा जेठाजु होमराज घिमिरे र बुहारी अमिता थापा घिमिरेको ज्यान गएको हो। घाइते तीनजनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ।
यसैबीच कैलालीको गौरीगंगा नगरपालिका को गोप्ता खोलामा डुबेर 8 वर्षीय रीतिमा दाहाल र 10 वर्षीय प्रीति कुमारी विष्टको ज्यान गएको प्रहरीले जनाएको छ।
रसुवाको पार्वती कुण्ड गाउँपालिका 2 हाकुमा अनुदान सम्झौता शुरू भएको छ। गाउँमा सुक्खा पहिरो झरेर विस्थापित भएका प्रभावितसँग भूकम्प गएको 29 महिनापछि अनुदान सम्झौता गरिएको हो।
काठमाडौँमा आजदेखि अन्तर्राष्ट्रिय मीडिया सम्मेलन शुरू भएको छ। सम्मेलनमा कठिन अवस्थामा रिपोर्टिङ, पत्रकारको सुरक्षा, सेल्फ सेन्सरशिप, अल्टरनेटिभ मीडियामा विभिन्न समुदायको आवाज, मीडियामा महिला, सम्पादकीय स्वतन्त्रता, समावेशी मीडिया लगायतका विषयमा छलफल शुरू भएको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोर्खाले लाइसेन्स नभएकालाई गाड़ी चलाउन दिने गाड़ी धनीलाई पनि कार्यवाही गर्न थालेको छ। ट्राफिक नियम विपरीत गाड़ी तथा मोटरसाइकल चलाउँदा कार्यवाहीमा परेका मध्ये धेरै जसोसँग लाइसेन्स नभएको पाइएपछि प्रहरीले गाड़ी धनीलाई पनि जरिवाना गराउन थालेको हो। प्रहरीले असोज 17 गतेदेखि लाइसेन्स नभएकालाई गाड़ी चलाउन दिने गाड़ी धनीलाई पनि कार्यवाही गर्न थालेको हो।
म्याग्दी प्रवासी नेपाली संघले बाल विवाह र बाल हिंसा न्यूनीकरणका लागि अक्षय कोष स्थापना गर्ने भएको छ। बाल विवाह र महिला हिंसाको समस्या घटाउन कोष परिचालन गरिने संघकी उपाध्यक्ष टीका गुरूङले बताउनुभयो। अक्षय कोषका लागि 20 लाख रूपियाँ भन्दा बढ़ी सहयोगको घोषणा भएको छ।
बहुमूल्य जड़ीबुटी 5 औँले लोप हुने अवस्थामा पुगेको छ। तेह्रथुम, संखुवासभा, ताप्लेजुङ र 5 थरका उच्च क्षेत्रमा पाइने 5 औँले चोरी निकासीका कारण लोप हुँदै गएको हो। अन्तर्राष्ट्रिय बजारमा निकै महँगोमा कारोबार हुने 5 औँले ताप्लेजुङ र संखुवासभाको माथिल्लो क्षेत्रको नाका भएर चीन र तिब्बततर्फ निकासा भइरहेको व्यवसायीले बताएका छन्।
काठमाडौँमा निर्माण व्यवसाय महासंघका अध्यक्ष शरद कुमार गौचनको गोली हानेर हत्या भएको खबरमा दिनेश वशिष्ठ भट्टराई ट्वीट गर्नुहुन्छ, यो आक्रमणले हामी कति असुरक्षित छौं भन्ने कुरा प्रश्न पार्छ। हत्यामा संलग्नलाई छिटो कानूनी दायरामा ल्याइयोस्।
यसै विषयमा गणेश प्रसाद हुजदार फेसबुकमा लेख्नुहुन्छ, काठमाडौँको व्यस्त बजार बानेश्वरमा दिनदहाडै निर्माण व्यवसायी गौचनको हत्याले आम नागरिकमा निकै त्रास फैलिएको छ। यस्ता आपराधिक घटना नियन्त्रण गर्न सरकार र सुरक्षा निकाय किन असफल छन्? यसको जवाफ सरकारले दिनुपर्छ।
सर्वोच्च अदालतले आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई पुनर्वहाली गर्न आदेश दिनुमा सन्देश भट्टराई सरकारकै दोष देख्नुहुन्छ। उहाँको ट्वीट छ, म कुटे जस्तो गर्छु त रोए जस्तो गर भने जस्तै गरी कानूनमा प्वालै प्वाल राखेर सरकारले बर्खास्तीको निर्णय गर्छ अनि अब जस्तै न्यायालयलाई, यो त विडम्बना भयो।
दलहरूको तालमेल र एकताबारे खगेन्द्र ट्वीट गर्नुहुन्छ, नेपालमा चार पाँचवटा भन्दा धेरै राजनीतिक दल आवश्यक छ जस्तो लाग्दैन, त्यसैले गठबन्धन र तालमेल इमान्दारिताका साथ कार्यान्वयन भए नेपालमा राजनैतिक स्थिरता र आर्थिक समृद्धि मिल्नेछ।
अनि आरसी सत्याल ट्वीटमै भन्नुहुन्छ, पार्टी एकीकरण र प्रवेशको लहर रहेको बेलामा व्यक्तिगत र पार्टीगत भन्दा पनि राष्ट्रिय स्वार्थ लिने नेता जन्मिउन् नेपालमा, शुभकामना।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाईं पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईंका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋतु थेबे। अब विदेशका खबर। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई प्रदान गरिने भएको छ। अर्थशास्त्र र मनोविज्ञान बीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ। सीमित चेतना, सामाजिक प्राथमिकता तथा आत्मसंयमतामा कमी जस्ता मानव व्यवहारले कसरी व्यक्तिगत निर्णयहरू र बजारका विधिलाई प्रभावित तुल्याउँछन् भन्ने विषयमा गरेको खोजमूलक अध्ययनका लागि थालरलाई नोबेल पुरस्कार दिने निर्णय गरिएको हो। यससँगै यस वर्षको लागि सबै विधाका नोबेल पुरस्कार घोषणा भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फाको कार्य समितिमा पदाधिकारी तथा सदस्य बन्ने बाटो खुकुलो भएको छ। ललितपुरमा आज भएको एन्फाको विशेष साधारण सभाले विधान संशोधन गर्दै फुटबलमा संलग्न जो कोहीले पनि एन्फा कार्य समितिमा उम्मेद्वार बन्न पाउने व्यवस्था गरेको हो। यसअघि साधारण सभामा सहभागी हुन योग्य सदस्यले मात्र कार्य समितिमा उम्मेद्वारी दिन पाउने व्यवस्था थियो। विधान संशोधनपछि अब पाँच वर्षदेखि फुटबलमा संलग्न र दुई वर्ष फुटबलमा सक्रिय भएका व्यक्ति एन्फा कार्य समितिको उम्मेद्वार बन्न सक्ने एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। पुस 8 गते हुने एन्फाको चुनाव नयाँ विधान अनुसार नै हुने पनि उहाँले बताउनुभयो। एन्फाको विशेष साधारण सभाले एएफसी कप खेल्न नपाएको थ्री स्टार क्लबलाई 1.5 करोड़ रूपियाँ क्षतिपूर्ति दिने निर्णय पनि पारित गरेको छ। यस्तै 18 वर्ष मुनिको साफ च्याम्पियनशीपको उपाधि जित्ने टोलीका सदस्यलाई जनहित 2 लाख रूपियाँ दिने निर्णय पनि साधारण सभाले गरेको छ।
एसिया कप 2019 छनौट अन्तर्गत ताजिकिस्तानसँग भोलि हुने खेलमा राम्रो प्रदर्शन गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्योटुकी कोजीले बताएका छन्। आज भएको म्याच कन्फरेन्समा कोजीले आफूहरू 3 अंकसहित स्वदेश फर्किने उद्देश्यमा रहेको बताए। नेपालले भोलि ताजिकिस्तानसँग नेपाली समय अनुसार 5:15 बजे ताजिकिस्तानको घरेलु मैदान हसोर रंगशालामा खेल्नेछ।
र पाल्पामा भएको प्रदेश स्तरीय 2020 च्याम्पियन्स क्रिकेटको उपाधि लुम्बिनी क्रिकेट क्लब कपिल वस्तुले जितेको छ। प्रोफेशनल क्रिकेट क्लब पाल्पालाई 100 रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो। विजेता लुम्बिनीले 60,000 रूपियाँ र उपविजेता पाल्पाले 30,000 रूपियाँ पाएका छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको काठमाडौँमा गोलीहानी हत्या। हत्यामा संलग्न रहेको आरोपमा 3 जना पक्राउ। पिस्तोल र गोली बरामद भएको प्रहरीको दावी।
संघीय संरचना अनुसार केन्द्रमा 15 मन्त्रालय राख्न प्रस्ताव। प्रदेशको अस्थायी राजधानी पनि तोकियो।
कांग्रेस नेतृत्वको सरकार र गठबन्धनमा सहभागी हुने राप्रपाको निर्णय। एमाले र माओवादी सम्मिलित गठबन्धनले भोलिसम्ममा क्षेत्रको भागभण्डा सक्ने।
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई प्रदान गरिने। अर्थशास्त्र र मनोविज्ञान बीचको अन्तरलाई जोड्न योगदान गरेको भनाई।
र अखिल नेपाल फुटबल संघ एन्फाको विधान संशोधन। फुटबलमा लागेका जो कोही पनि कार्य समितिमा जान सक्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।